घटना विश्लेषणका विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 110.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेशको थाई राजधानी स्थापना गर्ने निर्णय बमोजिमको काम हुन सकेन। कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले सार्वजनिक सुनवाई गरेनन्। शुक्लफाटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरूको संख्या बढ्दै समयमै घटना दर्ता नहुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुखको भनाई। चार आयोगका अध्यक्षको नाम अनुमोदन, शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप र कैलालीको गौरीगङ्गा नगरपालिकामा फुटबल प्रतियोगिता हुने।
महिला वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिए नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेट लाइफ, तपाईँ सँगै जीवनमा अघि बढ्दै।
अब समाचार क्रम विस्तारमा। 5 महिना बितिसक्दा पनि कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको थाई राजधानी स्थापना गर्ने निर्णय बमोजिमको काम हुन सकेको छैन। गत असोजमा प्रदेश सभाको बैठकले गोदावरी नगरपालिका 2 र 4 को बीचमा पर्ने जङ्गल क्षेत्रमा थाई राजधानी बनाउने प्रस्ताव 2/3 मतले पारित गरेको थियो। निर्णयसँगै जमिन उपलब्ध गराइदिन केन्द्र सरकारसँग अनुरोध गरिएकोमा अहिलेसम्म कुनै जानकारी नआएको प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद भिडारीले बताउनु भएको छ। प्रधानमन्त्रीको धनगढी भ्रमणका क्रममा यस विषयमा राजनीतिक तहमा कुराकानी समेत भएको र केन्द्रबाट अनुमति पाएपछि राजधानी स्थापना गर्ने क्षेत्रमा आवश्यक काम सुरु हुने बिडारीले बताउनु भएको छ। प्रदेश सभाको उक्त निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको र त्यसको जवाब पेश गरिसकिएको सचिव बिडारीले बताउनु भयो। अधिवक्ता देवी कुमारी जोशी लगायत 2 कानुन व्यवसायहरूले छुट्टा छुट्टै प्रदेश सभाको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा मुद्दा दर्ता हुनका साथै वन संरक्षण सरकार समूहको विरोध जस्ता कारणले पनि राजधानी स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न त्यति सजिलो नभएको केही जानकारहरूको भनाइरहेको थियो। जङ्गल मासेर गोदावरीमा राजधानी स्थापना गर्ने कामले भविष्यमा चुरे जङ्गल मासिनुका साथै मोहना नदीको करिडोर, तल्लो तटीय क्षेत्रको जैविक विविधता र वन तथा वातावरण विनाश हुने जिकिर सरकारवाला समूहहरूले गरेका छन्। स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन गठित विशेष सुझाव समितिका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ राजधानी स्थापनाका लागि तोकिएको क्षेत्रमा भुट्यान मात्र भएको र राजधानी निर्माण गर्दा वन वातावरणमा सर्न पर्ने गरी संरचना निर्माण गर्न सकिने बताउनु हुन्छ। प्रदेश सभाले गर्ने काम गरिसकेको र सरकारले गर्ने काम गरिरहेको सुनिएको उहाँको भनाइ छ। कञ्चनपुरका पुनर्वास नगरपालिका बाहेक अन्य स्थानीय तहहरूले सार्वजनिक सुनवाई नगरेको पाइएको छ। चालू आर्थिक वर्षमा अहिलेसम्म कञ्चनपुरमा रहेका नगरपालिका तथा गाउँपालिकाहरूले प्रत्येक 3 महिना अथवा प्रत्येक चौमासिकमा आफूले गरेका कार्यहरूको सार्वजनिक सुनवाई गर्नुपर्ने कानुनी प्रावधान रहेको भए पनि सार्वजनिक सुनवाई नगरेको पाइएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका बाहेक अन्य नगरपालिका तथा गाउँपालिकाहरूले सार्वजनिक सुनवाई गरेका छैनन्। नगरपालिका तथा गाउँपालिकाहरूले आफ्ना पालिकावासीहरूलाई पालिकाले गरेका कार्य तथा योजनाका बारेमा जानकारी गराउनका लागि सार्वजनिक सुनवाई गर्नुपर्ने नियम भए पनि कञ्चनपुरका स्थानीय तहहरूले भने प्रत्येक 3-3 महिना वा प्रत्येक चौमासिकमा गरेका कार्यहरूको सार्वजनिक सुनवाई नगर्ने गरेको पाइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले सार्वजनिक सुनवाई नगरेको पाइएको छ। नगरपालिकाले आफूले सम्पन्न गरेका कार्यहरूका बारेमा भीमदत्त नगरवासीहरूलाई जानकारी दिनका लागि गर्नुपर्ने सार्वजनिक सुनवाईको कार्यक्रम गर्न नसकेको नगरपालिकाले जनाएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेले गत वर्षको पुष माघतिर सार्वजनिक सुनवाई कार्यक्रम गरेको भए पनि विविध कारणवश यस वर्ष भने सार्वजनिक सुनवाईको काम नगरपालिकाले नगरेको शुक्लफाटा एफएमलाई बताउनु भएको छ। शुक्लफाटा एफएमसँग कुराकानी गर्दै उहाँले विविध कारणहरूले गर्दा सार्वजनिक सुनवाई गर्न नसकेको बताउनु भएको छ। त्यसै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि चालु आर्थिक वर्षको अहिलेसम्म सार्वजनिक सुनवाई नगरेको पाइएको छ। गत वर्ष सार्वजनिक सुनवाई गरेको भए पनि यस वर्ष भने सार्वजनिक सुनवाई नगरिएको बेतकोट नगरपालिकाका उपमेयर सुशीला सिंहले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। त्यसै गरी कञ्चनपुरकै कृष्णपुर नगरपालिकाले पनि गत आर्थिक वर्षमा सार्वजनिक सुनवाई गरेको भए पनि यो आर्थिक वर्षमा भने सार्वजनिक सुनवाई कार्यक्रम नगरेको पाइएको छ। गत वर्ष सार्वजनिक सुनवाई कार्यक्रम गरेर नगरपालिकाले कृष्णपुर नगरवासीहरूलाई नगरपालिकाले गरेका र गरिरहेका विविध कार्यक्रमहरूबारे जानकारी गराएको भए पनि यस आर्थिक वर्षमा भने सार्वजनिक सुनवाई नगरेको कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। नगरपालिकाले गरिरहेका र गरिसकेका कार्यका बारेमा जानकारी लिनका लागि नगरवासिन्दा पनि नआउने गरेको उहाँले जानकारी दिनुभयो। यसै गरी कञ्चनपुरको लालझडी गाउँपालिकाले पनि सार्वजनिक सुनवाईको यस आर्थिक वर्षमा नगरेको जनाएको छ। यस आर्थिक वर्षमा कार्यव्यस्तताका कारणले सार्वजनिक सुनवाई कार्यक्रम अहिलेसम्म गर्न नसकेको लालझडी गाउँपालिकाका प्रमुख मदन सिंह बडाएकले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। कार्यव्यस्तताले गर्दा यो आर्थिक वर्षमा सार्वजनिक सुनवाई नगरेको भए पनि अब भने सार्वजनिक सुनवाई गर्ने तयारी गरिरहेको गाउँपालिका प्रमुख बडाएकले बताउनुभयो। कञ्चनपुरको शुक्लफाटा नगरपालिकाले पनि चालु आर्थिक वर्षमा सार्वजनिक सुनवाई गरेको छैन। नगरपालिकाले गरेको कार्यहरूका बारेमा जानकारी दिनका लागि गत वर्ष सार्वजनिक सुनवाई गरेको भए पनि यस आर्थिक वर्षमा भने सार्वजनिक सुनवाई नगरिएको शुक्लफाटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर राईले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। नगरपालिकाले बनाएका योजनाहरूमध्ये केही योजनाहरूको मात्रै भुक्तानी भएको र केही हुने तयारीमा रहेकाले सार्वजनिक सुनवाई नगरेको उहाँको भनाइरहेको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि चालु आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक सुनवाई नगरेको पाइएको छ। बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले गत वर्ष अधिकांश वडाहरूबाट सार्वजनिक सुनवाई गरेको भए पनि यस आर्थिक वर्षको हालसम्म सार्वजनिक सुनवाई नगरेको भए पनि अब भने सार्वजनिक सुनवाई गर्ने तयारी भइरहेको शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। त्यसै गरी बेलजाणी गाउँपालिकाले पनि यस चालु आर्थिक वर्षमा भने सार्वजनिक सुनवाई गरेको छैन। गत वर्ष सार्वजनिक सुनवाई गरेको भए पनि यस वर्षको अहिलेसम्म सार्वजनिक सुनवाई नगरिएको बेलजाणी गाउँपालिकाका प्रमुख धनबहादुर थापाले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। यही फागुन 27 गते गाउँसभा बसिरहेको हुँदा गाउँसभाबाट नै सार्वजनिक सुनवाई गर्ने तयारी गाउँपालिकाको रहेको गाउँपालिकाका प्रमुख थापाको भनाइ छ। यसैबीच कञ्चनपुरको महाकाली नगरपालिकाले पनि चालु आर्थिक वर्षको अहिलेसम्म गरेका कार्यहरूबारे नगरवासीहरूलाई जानकारी दिनका लागि गर्नुपर्ने सार्वजनिक सुनवाई नगरेको पाइएको छ। महाकाली नगरपालिकाको गत वर्ष सार्वजनिक सुनवाई गरेको भए पनि यस चालु आर्थिक वर्षमा भने सार्वजनिक सुनवाई नगरेको नगरपालिकाका सूचना अधिकारी रघुनाथ भट्टले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। यस वर्ष सार्वजनिक सुनवाई कार्यक्रम गर्नका लागि कुनै तयारी समेत नगरिएको उहाँले बताउनुभयो। तर कञ्चनपुरको पुनर्वास नगरपालिकाले भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेका कार्यहरूबारे सार्वजनिक सुनवाई गरिसकेको छ। पहिलो चौमासिकमा भए गरेका सम्पूर्ण कार्यहरूको बारेमा नगरवासीहरूलाई जानकारी दिनका लागि सार्वजनिक सुनवाई गरेको र दोस्रो चौमासिकमा गरेका कार्यहरूबारे नगरवासीहरूलाई जानकारी दिनका लागि नगरपालिकाको नगरसभाबाट नै सार्वजनिक सुनवाई गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनु भएको छ। कञ्चनपुरमा रहेको शुक्लफाटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ। निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेको शुक्लफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। बाह्य पर्यटकहरूभन्दा पनि आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको उहाँले बताउनुभयो। 305 वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लफाटा राष्ट्रिय निकुञ्जमा रहेको बारसिङ्गाको ठूलो झुण्ड, शुक्लफाटा घाँसे मैदान तथा अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्नका लागि पर्यटकहरू आउने गरेको प्रमुख संरक्षण अधिकृत पौडेल बताउनु भएको छ। झन्डै 1200 जतिको संख्यामा रहेका बारसिङ्गाको झुण्ड हेर्नका लागि विभिन्न क्षेत्रबाट पर्यटकहरू शुक्लफाटा राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। साथै एसियाकै ठूलो 54 वर्ग किलोमिटरमा फैलिएको शुक्लफाटा घाँसे मैदानको अवलोकन गर्नका लागि पनि पर्यटकहरू आउने गरेका छन्। यद्यपि अन्तर्राष्ट्रिय एयरपोर्ट काठमाडौँमा मात्रै रहेकाले विदेशी पर्यटकहरू भने सोझेतर्ती नआउने गरेको शुक्लफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताउनु भएको छ। कुल क्षेत्रफलको 1/3 भूभाग घाँसे मैदान रहेको राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरूलाई तथा बाह्य पर्यटकहरूलाई सवारी साधनको प्रवेश शुल्क समेत समान गरिएको छ। यद्यपि प्रवेश शुल्क भने आन्तरिक र बाह्य पर्यटकहरूको फरक फरक रहेको जनाइएको छ। निकुञ्जमा आउने पर्यटकहरूको संख्यामा वृद्धि गर्नका लागि कञ्चनपुरका विभिन्न स्थानीय तहहरूसँग छलफल समेत गरिरहेको शुक्लफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेशमा चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ। सुदूरपश्चिम प्रदेशका धान खेती हुने मुख्य दुई जिल्लाहरू कैलाली र कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानहरूको संख्या एकदमै न्यून रहेको कञ्चनपुर धान जोनका प्रमुख टीका थापाले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेशमा चैते धान खेती गर्ने किसानहरूलाई अनुदानमा बिउ वितरण गर्नका लागि चैते धानको बिउ रहेको भए पनि किसानहरू नै पाइन छोडेको उहाँले बताउनु भएको छ। प्रदेशसँग 1,000 हेक्टर जमिनमा खेती गर्न पुग्ने अनुदानको धानको बिउ भए पनि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाबाट गरी अहिलेसम्म 4 किसानहरूले चैते धान खेती गर्नका लागि आवेदन दिएको जनाइएको छ। चैते धानको खेतीतर्फ किसानहरू आकर्षित नहुनुको मुख्य कारण सिँचाइको असुविधा रहेको कञ्चनपुर धान जोनका प्रमुख टीका थापाले बताउनु भएको छ। धान खेती गर्ने बेला नहरमा पानी नआउने लगायतका धानहरूलाई छाडा चौपायाहरूले नष्ट गर्ने भएकाले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन नसकेका हुन्। त्यसै गरी किसानहरूले दुःख सुख गरी चैते धान रोपे पनि असारमा धान भित्राउँदा पानी पर्ने र धान सुकाउन समस्या हुने भएकाले पनि चैते धान खेती गर्न किसानहरू आकर्षित हुन नसकेको थापाले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। साथै उहाँले धान सुकाउने स्थान र सिँचाइको सुविधा भइदिए किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुने बताउनु भएको छ। हाल धान जोन कञ्चनपुरले उत्पादन लागत कम गर्न गर्ने कार्यमा किसानहरूलाई सघाइरहेको कञ्चनपुर धान जोनका प्रमुख टीका थापाले बताउनुभयो। त्यसका साथै अघिल्लो वर्षभन्दा बढी धान उत्पादन गर्ने किसानहरूलाई ₹7,000 नगद पुरस्कार दिने समेत व्यवस्था गरिएको छ। विगतका वर्षभन्दा बढी धान उत्पादन गरेमा 1.5 बिघाका दरले 7,000 पुरस्कार दिने गरेको थापाले बताउनुभयो। त्यसै गरी धान जोन कञ्चनपुरले धान उत्पादन गर्दा आवश्यक पर्ने जिङ्क पनि उपलब्ध गराउँदै आएको जनाइएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामले तीव्रता लिन नसक्दा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा पनि पुँजीगत बजेट खर्च निराशाजनक रहेको छ। साधन स्रोत र कर्मचारी जनशक्ति तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा बढी भए पनि उपमहानगरले यस वर्षको दुई चौमासिक बित्दै लाग्दा 10% मात्रै पुँजीगत खर्च गर्न सकेको छ। उपमहानगरपालिकाले पनि लक्ष्यअनुसार खर्च गर्न नसकेको स्वीकार गरेको छ। थप जानकारीसहित कैलालीबाट सहकर्मी निर्मला खनायतको यो रिपोर्ट।
कैलालीको धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामले गति नलिँदा चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च निराशाजनक छ। साधन स्रोत र कर्मचारी जनशक्ति तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा बढी भए पनि उपमहानगरपालिकाले यस वर्षको दोस्रो चौमासिक बित्नै लाग्दा समेत 10% मात्र पुँजीगत बजेट खर्च गर्न सकेको छ। ठुला पूर्वाधारका कार्यक्रम हुनु, कार्यान्वयनको प्रक्रिया झन्झटिलो हुने भएकोले पुँजीगत बजेट खर्च न्यून भएको उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत दिल्लीराज ओझा बताउनुहुन्छ। उहाँ तेस्रो चौमासिकमा उपमहानगरको विकासे बजेट खर्च लक्ष्य हासिल गर्न सफल हुने दावी गर्नुहुन्छ।
पुँजीगत तर्फ 10% हाराहारीमा खर्च भएको छ। ठुला पूर्वाधारका कार्यक्रमहरू प्रक्रियामा लाँदा नियमअनुसार सूचना प्रकाशित गर्नुपर्ने, ठेक्कापट्टाको प्रक्रियामा अगाडि बढाउनु पर्ने र त्यसका लागि लामो समय लाग्ने भएका कारणले गर्दा केही ढिलाइ भएको छ। तथापि तेस्रो चौमासिकमा गएर हाम्रो लक्ष्य हामीले प्राप्त गर्नेछौँ।
पहिलो चौमासिक पूर्वाधार विकास निर्माणका योजना छनौट प्रक्रियामा र दोस्रो चौमासिक सूचनाको प्रक्रियामा बित्यो। अहिले पनि धेरै योजनाको ठेक्का सम्झौता हुने काम चलिरहेको उहाँ बताउनुहुन्छ। पुँजीगत खर्च निराशाजनक हुँदा चालु तर्फको बजेट भने अहिलेसम्म 50% खर्च भएको छ। उपमहानगरपालिकामा दोस्रो चौमासिकसम्ममा पनि विकासका कामले तीव्रता लिन सकेको छैन। यस वर्षको बजेटमा समावेश गरिएका सडक, पुल निर्माण लगायतका कतिपय ठुला योजनाको निर्माण सम्झौता नै भएको छैन। सम्झौता भएका धेरै योजनाको काम सुरु नहुँदा पुँजीगत खर्च न्यून छ। तर उपमहानगरको योजना शाखाका इन्जिनियर कमलराज ओझा भने काम तीव्र गतिमा भइरहेको बताउनुहुन्छ। बहुवर्षीय योजना अन्तर्गत रहेका सबैजसो योजनाहरूको टेन्डर र योजनाको काम भइसकेकोले अब पुँजीगत खर्च बढ्ने उहाँको भनाइ छ।
हाम्रो के छ भने यो बहुवर्षीय योजना अन्तर्गतका रहेका योजनाहरू लगभग सबै टेन्डर भइसकेका छन्। 2-4 टेन्डर हुनु बाँकी छन्। त्यसको डिजाइन रिपोर्ट नआएको भएर डिजाइन रिपोर्ट आउने बित्तिकै हामी यो एक हप्ताभित्रै लगभग सम्पूर्ण टेन्डरहरू सकाउने प्रयासमा छौँ। टेन्डर भएका जतिको सबैको सम्झौता भइसकेका छ र केहीको चाहिँ हिजो अस्ति मात्रै आशय पत्र जारी भएको भएर 2-4 कुर्नुपर्ने भएको हुनाले आशय पत्रको समय सकिएपछि तिनीहरू पनि
दोस्रो चौमासिकसम्म पनि पुँजीगत बजेटको अवस्था निराशाजनक रहेकोले यस वर्ष पनि विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यमा हतार हतारमा सम्पन्न गर्ने प्रवृत्ति दोहोरिने कर्मचारीहरू बताउँछन्। गत वर्ष वडा नम्बर 1, 5, 8 लगायतका विभिन्न ठाउँमा आधा दर्जनभन्दा बढी सडक मध्य असारपछि वर्षाकै बीच कालोपत्रे गरिए। निमित्त प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी भने उपमहानगरपालिकाको पुँजीगत खर्च न्यून देखिए पनि काम भइरहेको बताउनुहुन्छ। उहाँ कतिपय योजनाहरू प्रक्रियामा भएका र कतिपय प्रक्रिया सकेर पनि भुक्तानी बाँकी रहेकोले खर्च कम देखिएको बताउनुहुन्छ।
पुँजीगत खर्चको अवस्था अलिक कमजोर नै छ, तर निर्माणतर्फ काम भयो भन्नाले कतिपय चाहिँ आयोजनाहरू सम्झौता भएर काम भइरहेको छ, तिनको भुक्तानी दिनुपर्ने बाँकी छ। कतिपय अब सम्झौताको चरणमै पनि छ र कतिपय काम भइसकेर पनि डकुमेन्टेसनको फाइनल नभएको हुनाले उहाँहरूको पनि पेमेन्ट रुकेको छ, भुक्तानी रुकेको छ। त्यसले गर्दाखेरि अहिले पुँजीगत रकम कम खर्च भएको अवस्था देखिन्छ, तर वास्तवमा त्यस्तो होइन।
तेस्रो चौमासिकमा पुँजीगत खर्चको अवस्था लक्ष्य अनुसार देखिने उहाँ बताउनु। हरेक वर्ष आर्थिक वर्षको अन्त्यतिर आएर हतारमा काम गरिन्छ, जसका कारण विकास निर्माणका कामहरू सम्पन्न त हुन्छन् तर दिगो हुँदैनन्। आर्थिक वर्षको अन्त्यमा बजेट रकम खर्च गर्नका लागि विकासका कामहरू असार केन्द्रित गर्दा गुणस्तरता हुँदैन। त्यसैले वास्तविक र दिगो विकास गरी जनताहरूलाई साँच्चिकै विकासको आभास गराउने हो भने आर्थिक वर्षको सुरुवातदेखि नै लक्ष्य अनुसार विकास बजेट खर्च गर्न आवश्यक छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। विकासका कार्यहरू असार केन्द्रित हुनुलाई तपाईँ के भन्नुहुन्छ भनेर हामीले केही व्यक्तिहरूका विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
रामचन्द्र रेग्मी, विकास निर्माणका कुराहरू असार केन्द्रित हुनु भनेको विकास गर्नु होइन कि यो पैसा गलत बाटोबाट सक्ने कुरा हो। त्यसो भएको हुनाले हामीले धेरैचोटि सुझाव पनि दिएका छौँ, सरकारले यो असार केन्द्रित बजेट र विकास गर्नै हुँदैन। विकास गर्ने कुरा यो जेठभन्दा अगाडि सबै योजना सम्पन्न हुने गरी सरकारले बजेट पनि विनियोजन गर्ने र सम्झौता पनि गर्ने र कार्य सम्पन्न हुने गरी गर्नुपर्छ। यो असारमा हुने न काम राम्रो हुन्छ, न कामको मूल्याङ्कन हुन्छ, न यो काम दिगो र दीर्घकालीन हुन्छ।
महेश पन्त, खास गरी नेपालमा सबभन्दा ठुलो रोग भनेको नै असारसम्म मात्र मुक्ताइ नै हुन्छ, असारले नै कुर्नु पर्ने हुन्छ। यो अझ प्रकृति हराउनुपर्छ र अहिलेको स्थानीय प्रदेश र केन्द्र सरकारसम्म हाम्रो आशा छ संविधान अनुसारले चलिरहोस् र कम्तीमा पनि अब असारको मुक्ताइने काम नहोस्, पहिला पनि असारमा हुने र त्यसपछि हतारमा काम गरेर त्यो विकास निर्माणको काम पनि ढङ्गको हिसाबले राम्रो नहुने, लेनदेनमा बढी चाहिँ चासो हुने सबैको र कसरी यो काम टुङ्ग्याउनु पर्छ भनेर असारसम्म मात्र मान्छेको ध्यान हुने हुनाले अबहारको मुक्त पाइकन बेलैमा काम सिद्ध्याएर विकासका कामहरू बेलैमा सिद्ध्याएर वर्षातभन्दा अगाडि सिद्ध्यायो भने कम्तीमा बजेट पनि हुने र देशलाई पनि फाइदा हुने र जनतालाई पनि फाइदा हुने हुन्छ।
दिलबहादुर रङ्गमगर, असार केन्द्रित विगतमा पनि त्यस्तै भइराख्ने गरेथ्यो र अहिले नयाँ संविधान उपलब्धिहरूमा पनि हामीहरू सबैको सोच के गयो त भन्दाखेरि अब चाहिँ काडमा काम नहोला, स्थानीय निकायहरू सबै गठन भइसकेपछि यो नहुनु पर्ने हो, तर यो फेरि पनि त्यो पनि त्यो असारमै काम भइराख्ने गर्दाखेरि काम एकदम कमजोर कामहरू हुने भयो। जस्तो बाटोघाटो बनाउने, पिच बनाउने कामहरू पनि असारमा बर्खा दिनमा काम हुने भएले गर्दाखेरि कसैको पनि त चित्त बुझे छैन, गुनासोहरू छ सबैको, तर त्यसलाई चाहिँ अब कसरी हुन्छ भने असारभन्दा अगाडि
देवबहादुर घरती भुजेल, विकास निर्माणका लागि असार मसान्त लागि केन्द्रित गर्नको कारण काम नगर्न र रकमलाई हिँडिन गर्न मात्रै हो जस्तो लाग्छ। किनभने असार मसान्तमा जम्मै रकम निकालिसक्नुपर्ने, त्यसपछि वर्षा लाग्ने काम केही नहुने, यसको लागि त यसलाई अगाडि नै मङ्सिरतिरै यो रकमहरू चाहिँ नि निकालिसक्नुपर्ने, मङ्सिरदेखि जेठ मसान्तसम्म चाहिँ नि काम सिद्ध्याएर फोरफार गरिसक्नुपर्ने जस्तो मलाई लाग्छ हजुर है। किन भन्दाखेरि यो वर्षाको टाइममा कुनै पनि काम हुँदैन, माटो हाले त्यत्तिकै जान्छ, गिटी हाले त्यत्तिकै बग्छ, कुनै कामहरू नै हुँदैन। यो खालि चाहिँ यो असार मसान्तमा लिएर आएर यो चाहिँ राम्रो कुरो होइन।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
लालझाडी खेलकुद विकास समिति कञ्चनपुरको सूचना।
लालझाडी गाउँपालिकाले युवाहरूमा रहेका विभिन्न किसिमका आन्तरिक खेल प्रतिभाहरू प्रस्फुटन गर्ने उद्देश्य एवं चौथर्फी विकासका लागि फागुन 24 गतेदेखि प्रथम अध्यक्ष कप खुला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकाले टिम सहभागी गराउनु हुन अनुरोध गरिन्छ।
टिममा 18 खेलाडी, 1 प्रशिक्षक र 1 व्यवस्थापक हुनुपर्नेछ।
टिम दर्ता फागुन 23 गते साँझ 7 बजे भित्र गरिसक्नु पर्नेछ।
टिम दर्ता दर्ता शुल्क 7177 हुनुका साथै 1000 धरोटीको रूपमा पछि फिर्ता हुने गरी जम्मा गर्नुपर्नेछ।
प्रथम हुने टिमले रु 1,26,389 र द्वितीय हुने टिमले 63,889 नगद पुरस्कारको नियम अनुसार करकट्टी गरी पाउनेछन्।
टिम दर्ता गराउँदा 25% रकम अनिवार्य बुझाउनु पर्नेछ।
सम्पर्क नम्बर रामसाय राणा 9801-721-731,
हेमराज राणा 9806-32-980
र बाबुराम चौधरी 9865-86-5604।
अध्यक्ष रामसाय राणा, लालझाडी खेलकुद विकास समिति, शङ्करपुर, कञ्चनपुर।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौँ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
9847-437-119 र 9847-479-025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
नोट, शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्र नगरबाट सेवारत छौँ। आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना, नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल अन्तर्गत आँखा उपचार केन्द्र डडेलधुरा तथा परशुराम नगरपालिकाद्वारा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार नेपाल रेड क्रस सोसाइटी उपशाखा भवन जोगबुढामा आँखा परीक्षण, औषधि उपचार तथा चस्माको जाँच गरी सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। आयोजक नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र डडेलधुरा।
आउ आउ दादा खाजा खाऊ, ताजा खाजा
हाम्री नातिनीले कति मजाले पढे कि
हो बुवा। हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1-2-3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
समाचारमा पुनः स्वागत छ। बाँकी खबर कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशीला मिश्र भट्टले विलयमा घटना दर्ता नहुँदा न्याय सम्पादनमा कठिनाई भइरहेको बताउनु भएको छ। धनगढी उपमहानगरपालिकाको न्यायिक समितिले आयोजना गरेको घटना दर्ता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या विवाह दर्ताको रहेको बताउनु भएको छ। न्यायिक समितिको संयोजक भएर काम गर्दा बुहारले अंश लिने डरले विवाह दर्ता नगरिदिएको समेत पाइएको उहाँले बताउनुभयो। उपप्रमुख भट्टले विवाह दर्ता नभएको कारण छोराछोरीहरूको जन्म दर्ता समेत हुन नसकेको थुप्रै घटना रहेको बताउनु भएको छ। घटना दर्तालाई यस वर्षको महिला दिवसका अभियानमय रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले सबैभन्दा बढी समस्या प्रेम विवाह, बाल विवाह र अन्तर्जातीय विवाह गर्नेहरूमा रहेको बताउनुभयो। न्यायिक समितिले घटना दर्ता नभएका कारण झेल्नु परेका समस्याहरूको निराकरण खोज्नका लागि कानुनी व्यवसायी र वडाध्यक्षसँग अन्तर्क्रिया गर्नुपरेको उपप्रमुख भट्टले बताउनु भएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निरपबहादुर रोडले घटना दर्ताका बारेमा सर्वसाधारणहरूलाई जानकारी गराउनका लागि वडाध्यक्षहरूलाई निर्देशन दिनुभएको छ। सबै नागरिकहरूले यसबारेमा नबुझेका हुन सक्ने भएको हुँदा बुझाउने काम जनप्रतिनिधिहरूको रहेको नगर प्रमुख रोडले बताउनुभयो। कानुन व्यवसायी जुहारीलाल चौधरीले मुलुकी देवानी संहिता ऐन र घटना दर्ता ऐनबीच तालमेल नभएकाले सर्वसाधारणहरूले दुःख पाइरहेको बताउनुभयो। उहाँले यो देशव्यापी समस्या भइसकेको बताउनु भएको छ। अर्का कानुन व्यवसायी प्रयागराज भट्टले सबै कुरा कानुन टेकेर भन्दा पनि थोरै व्यावहारिक भएर काम गर्दा समस्या हल हुन सक्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशको छैटौँ जिल्लाको रूपमा दार्चुला जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले स्वास्थ्य बिमा कार्यक्रम घोषणा गर्नुभएको हो। दार्चुलाका 61 वडामा रहेका नाम दर्ता सहयोगी मार्फत बिमा कार्यक्रममा सहभागी हुन पाइने र 2076 जेठ 1 गतेदेखि निशुल्क स्वास्थ्य सेवा लिन सकिने स्वास्थ्य बिमा कार्यक्रमका सुदूरपश्चिम संयोजक जनक साउदले जानकारी दिनुभयो। दार्चुलाका करिब 24,000 घरधुरीमध्ये 70% घरधुरीलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनु भएको छ। स्वास्थ्य बिमा घोषणाका लागि अध्यक्ष रमेश कुमार पोखरेल र बोर्डका सदस्य उमेश दाहाल, सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशक गुणराज अवस्थी समेत दार्चुला पुग्नु भएको थियो। बिमा कार्यक्रममा सहभागी हुन 5 जना सदस्य भएको परिवारले 2500 रुपियाँ तिर्नुपर्नेछ। यसरी स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारका सदस्यहरूले 50,000 बराबरको निशुल्क स्वास्थ्य सेवा पाउनेछन्। दार्चुलाका लागि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा बिमाका सहभागीहरूलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निकाय तोकिएको छ। यी अस्पतालहरूमा उपचार सम्भव नभए रिफर गरिने र अर्को तोकिएको अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था रहेको छ। बिमा सहभागी हुने परिवारमा 5 भन्दा बढी सदस्य भए प्रति सदस्य 425 थप तिर्नुपर्ने र प्रति सदस्य 10,000 रुपियाँ सुविधा थपिनेछ। कार्यक्रम अन्तर्गत एमआरआई र सिटी स्क्यान समेत गर्न सक्ने र विभिन्न रोगका औषधि समेत निःशुल्क पाउन सकिने जनाइएको छ। संसदीय सुनवाई समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। संवैधानिक परिषदले पूर्व सचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्व सचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डाक्टर विजय कुमार दत्तलाई मधेसी आयोग र विष्णुप्रसाद चौधरीलाई थारू आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनवाईका लागि परिषदले समितिमा पठाएको थियो। उनीहरूको योग्य रुचि, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ। कांग्रेस संसदीय दलले सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बनेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौँ शिक्षक घाइते भएको जनाएको छ। प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति मार्फत शान्तिपूर्ण रूपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्नका लागि आग्रह समेत गरेको छ। उहाँले आन्दोलनमा घाइते भए उपचाररत शिक्षकको स्वास्थ्य लाभको पनि कामना गर्नुभयो। एउटा विदेशको खबर, विश्वभरका 6 वटा देशमा मात्रै महिला र पुरुषलाई समान अधिकार दिएको पाइएको छ। विश्व ब्याङ्कले गरेको एउटा अध्ययनअनुसार विश्वभरका मुलुकमध्ये 6 वटा देशमा मात्रै पुरुष र महिलामा समान अधिकार दिएको छ। संसारभर लैङ्गिक समानताको बहस चलिरहेका बेला निकै सुस्त गतिमा काम भइरहेको विश्व ब्याङ्कले जनाएको छ। विश्व ब्याङ्कले जुन देशमा प्रभावकारी रूपमा आर्थिक र कानुनी रूपमा महिला पुरुषलाई अधिकारको नीति निर्माण र काम भइरहेको छ त्यस्ता देशलाई अध्ययनमा समावेश गरेको थियो। महिला र पुरुषलाई समान अधिकार दिने देशहरूमा बेल्जियम, डेनमार्क, फ्रान्स, लाटभिया, लक्जमबर्ग र स्विडेन रहेका छन्। एउटा खेल खबर, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ कैलालीको गौरीगङ्गा नगरपालिकामा फुटबल प्रतियोगिता हुने भएको छ। गौरीगङ्गा 11 स्पोर्ट्स क्लबद्वारा 52 दोस्रो आमन्त्रित गौरीगङ्गा कप 2075 फागुन 25 गतेदेखि चैत्र 4 गतेसम्म हुने भएको हो। धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सुदूरपश्चिमलाई खेल पर्यटनका रूपमा चिनाउनका लागि गत वर्षदेखि नै यो प्रतियोगिताको आयोजना गर्दै आएको बताइएको छ। प्रतियोगितामा 14 टिमको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद 3 लाख सहित कप, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। द्वितीय हुनेले 1,50,000 कप, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने तृतीय हुने टिमले 30,000 पुरस्कार हात पार्नेछ। सर्वाधिक गोलकर्तालाई 10,000, उत्कृष्ट गोलरक्षकलाई 10,000, उत्कृष्ट रक्षकलाई 10,000, उदयमान खेलाडीलाई 10,000, उत्कृष्ट फरवार्ड पुरस्कार 10,000 र म्यान अफ द म्याचको लागि 2,500 पुरस्कार रहेको गौरीगङ्गा 11 स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश करेलले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सदस्य लेखराज भट्टले गर्नुहुने कार्यक्रम रहेको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेशको थाई राजधानी स्थापना गर्ने निर्णय बमोजिमको काम हुन सकेन। कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले सार्वजनिक सुनवाई गरेनन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरूको संख्या बढ्दै समयमै घटना दर्ता नहुँदा न्याय सम्पादनमा कठिनाई भइरहेको कैलालीको धनगढीको महानगरपालिकाका उपप्रमुखको भनाइ। चार आयोगका अध्यक्षको नाम अनुमोदन, शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप र कैलालीको गौरीगङ्गा नगरपालिकामा फुटबल प्रतियोगिता हुने। हुन्छ त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5 25574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरि नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र कमल चौधरीजीलाई धेरै धेरै प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।